بسم اللہ الرحمن الرحیم. السلام علیکم. یہ پارٹ ون ہے. آج ہم کتاب داستان امیر حمزہ کی پانچویں جلد امیر حمزہ کو کاف میں ریکارڈ کر رہے ہیں. یہ کتاب کرتبہ آڈیو لائبریری کی جانب سے پیش کی جا رہی ہے. اس کے مصنف مقبول جہانگیر ہیں. مزید کتب کی ریکارڈنگ کے لیے اس نمبر پر رابطہ کریں 03212138225. یا ہماری ویب سائٹ وزٹ کریں www.kartaba.org www.qurtaba.org. تو آئیے سنتے ہیں پارٹ ون. افرید دیو کی موت. اس حیرت انگیز داستان کے چوتھے حصے میں آپ پڑھ چکے ہیں کہ امیر حمزہ آسمان پری کی درخواست پر کوکاف جاتے ہیں. وہاں قریب دیو نے آسمان پری کی سلطنت چھین لی ہے اور خود حکومت کر رہا ہے. پریاں امیر حمزہ کو ایک باغ میں چھوڑ کر چلی جاتی ہیں. وہاں ان کی لڑائی ایک دیو سے ہوتی ہے. امیر حمزہ دیو کو تلوار سے زخمی کرتے ہیں اور وہ تڑپتے ہوئے کہتا ہے کہ اے آدم زاد، ایک وار اور کر تاکہ میری جان جل جسم سے نکلے اور میں تکلیف سے نجات پاؤں. امیر حمزہ ایک اور وار کرتے ہیں لیکن یہ دیکھ کر اس کی حیرت کی انتہا نہیں رہتی کہ زخمی دیو دوبارہ تندرست ہو کر لڑنے لگتا ہے. امیر حمزہ اسے کئی بار زخمی کرتے ہیں مگر زخمی ہونے کے بعد وہ خوشامد سے کہتا ہے کہ اے آدمزاد، ایک وار اور کر تاکہ میری جان جلد جسم سے نکلے اور میں اس تکلیف سے نجات پاؤں. لیکن امیر حمزہ جب دوسرا وار کرتے ہیں تو دیو پھر ٹھیک ہو کر لڑنے لگتا ہے. اس طرح صبح سے دوپہر ہو جاتی ہے. آہب دیو امیر حمزہ سے کہتا ہے کہ تھوڑی دیر آرام کر لینے دو، تم بھی تھک گئے ہو اور میں بھی تھک چکا ہوں، تھکن دور کرنے کے بعد دوبارہ لڑائی شروع کریں گے. امیر حمزہ اس کی درخواست مان لیتے ہیں. لڑائی بند ہو جاتی ہے اور دونوں آرام کرنے لگتے ہیں. ہماری یہ نئی کہانی یہیں سے شروع ہوتی ہے. امیر حمزہ ایک گھنی جھاڑی کے قریب جا لیتے. تلوار چلا چلا کر ان کے بازو شل ہو چکے تھے اور پیاس کی وجہ سے حلق میں کانٹے پڑ رہے تھے مگر وہاں پینے کے لیے پانی کی بوند تک نہ تھی. یوں بھی امیر حمزہ کی بھوک پیاس اس حیرت اور خوف نے اڑا دی تھی کہ زخمی دیو دوسرا وار ہوتے ہی تازہ دم کیسے ہو جاتا ہے. وہ دل میں کہنے لگے کہ اس طرح تو میں اپنے دشمن کو کبھی ہلاک نہیں کر سکوں گا. ابھی اسی فکر میں گم تھے کہ یکایک ایک جانب سے آواز آئی، اے امیر حمزہ، تجھ پر سلام. امیر حمزہ نے مڑ کر دیکھا، ایک دراز قد اور نورانی شکل کے بزرگ کچھ فاصلے پر کھڑے مسکرا رہے تھے. امیر حمزہ تعظیم کے لیے اٹھ کھڑے ہوئے، سلام کا جواب دیا اور ادب سے کہنے لگے، حضرت آپ کون ہیں؟ وہ بزرگ آگے بڑھے اور امیر حمزہ کو گلے لگا کر بولے، اتنی جلدی مجھے بھول گئے؟ میرا نام ہجر ہے، بھولے بھٹکے کو راستہ بتاتا ہوں. تم اس وقت سخت آفت میں گھرے ہوئے ہو، اس لیے خدا نے مجھے حکم دیا کہ تمہیں اس مصیبت سے نجات پانے کی تدبیر بتاؤں، مگر پہلے تم کچھ کھا لو. یہ کہہ کر حضرت ہجر نے دسترخوان بچھایا، تازہ روٹیاں اور مچھلی کے کباب دسترخوان پر رکھے. امیر حمزہ نے اپنی زندگی میں ایسا مزیدار کھانا نہ کھایا تھا. انہوں نے جلدی جلدی پیٹ بھرا، پھر حضرت ہجر نے اپنے مشکیزے سے پانی نکال کر پلایا. امیر حمزہ نے خدا کا شکر ادا کیا اور کہنے لگے، حضرت آپ کی مہربانیوں کا بدلہ میں قیامت تک ادا نہیں کر سکتا، اب مجھے وہ بات بتائی جس پر عمل کر کے میں ان دیووں اور حبیسوں پر فتح حاصل کر سکوں. اے فرزند، اس کی ترکیب بہت آسان ہے. ہجر علیہ السلام نے کہا، جب کوئی دیو زخمی ہونے کے بعد تم سے کہے کہ ایک بار اور کرو، اس وقت اس کی بات ہرگز نہ ماننا اور دوسرا وار کبھی نہ کرنا، وہ خود بہت پتھر سے سر ٹکرا کر مر جائے گا. یہ نصیحت کر کے حضرت ہجر وہاں سے غائب ہو گئے. اتنے میں اس دیو نے للکار کر امیر حمزہ سے کہا، اے آدم ساتھ بہت آرام کر چکا، اب لڑنے کے لیے تیار ہو جا، تیری موت کا وقت آن پہنچا. یہ سن کر امیر حمزہ ہنسے اور بولے، اے دیو، میں نے تجھ پر بڑا ترس کھایا اور کئی بار تجھے زندہ چھوڑا، مگر اب جان لے کہ تیرا آخری وقت قریب ہے. یہ کہہ کر تلوار اٹھائی اور دیو پر حملہ کیا. دیو لہو لہان ہو کر زمین پر گرا اور چلا کر کہا، اے آدمزاد، واقعی تو بہادر ہے، تو نے مجھے زیر کر لیا. ایک احسان کر کے تلوار مار کر میری گردن الگ کر دے تاکہ میں جسم کی قید سے آزاد ہو جاؤں. امیر حمزہ نے کہا لگایا اور کہنے لگے، اب میں تیری بات ہرگز نہ مانوں گا، میں جانتا ہوں کہ ایک اور وار کرنے سے تو دوبارہ لڑنے کے قابل ہو جائے گا. یہ سن کر دیو رونے لگا اور گرگرانے لگا مگر امیر حمزہ نے ایک نہ سنی. آخر وہ ایک بڑے پتھر سے سر ٹکرا کر مر گیا. اتنے میں دیو کی ایک جماعت ادھر آ نکلی. انہوں نے جب اپنے ساتھی دیو کو خون میں لت پت مرے ہوئے پایا تو وہ چیخنے چلانے لگے. پھر انہوں نے امیر حمزہ کو دیکھا اور حیران ہو کر کہنے لگے، اے آدمزاد، سچ بتا कि तू कौन है, कहां से आया और इस देव को किसने मारा है। मेरा नाम हमजा है और मैंने ही इस देव को हलाक किया है। इतना सुनना था कि देवों में खलबली मच गई। फिर उन्होंने बड़े बड़े पत्थर उठाए और अमीर हमजा की तरफ फेंके। इनमें से हर पत्थर का वजन 100 मन से ज्यादा था। अमीर हमजा जान बचाने के लिए झाड़ियों में छुप गए। थोड़ी देर बाद देवों ने उन्हें तलाश कर लिया और तलवारें और हंजर निकालकर झपटे, मगर आनन फानन अमीर हमजा ने कई देवों को जख्मी करके डाल दिया। ये देखकर देव डर कर पीछे हट गए और उन्होंने अपने बादशाह अफरीद देव को खबर पहुंचाई कि इंसानों की दुनिया से एक आदमजाद आया है, अपना नाम हमजा बताता है और उसने हमारे कई बहादुर देव मार डाले हैं। अफरीद देव गैज़ो गज़ब में मुंह से आग बरसाता हुआ आया, देखा कि खूबसूरत आदमजाद बाग के बीच में खड़ा तलवार घुमा रहा है। करीब ही 5-6 जख्मी देव पड़े हैं और चीख चीख कर कह रहे हैं, आदमजाद एक और वार कर हम जल्द इस तकलीफ से निजात पाए। अफरीद ने भी अमीर हमजा से वही सवाल किया जो इससे पहले दूसरे देव पूछ चुके थे और हमजा ने उसे यही जवाब दिया जो पहले देवों को दिया। तब अफरीद ने अपने एक मातहत को इशारा किया कि आगे बढ़कर इस आदमजात को मार डाल। नागहां एक देव जिसका रंग तवे की स्याही की तरह काला था और जिसका कद 12 गज के लगभग था, 40 मन वजनी कुल्हाड़ा लेकर उछलता कूदता नमूदार हुआ। उसके पैरों की धमक से बाग की जमीन कांपने लगी। दरख्तों पर बैठे हुए परिंदे खौफजदा होकर उड़े और फिजा में चक्कर काटने लगे। देव की आंखों से शोले निकल रहे थे और उसकी लाल लाल जुबान मुंह से बाहर लटकी हुई थी। उसने अपनी बड़ी बड़ी आंखें घुमाई, फिर बादल की तरह गरज कर बोला, ऐ आदमजाद, खबरदार हो कि तेरी मौत आन पहुंची। एक अगर उसने कुल्हाड़ा घुमाया, हवा में एक सन्नाटेदार आवाज पैदा हुई अमीर हमजा ने अपने आप को उसके कुल्हाड़े की जद से बचाया, फिर उछलकर तलवार से उसका वो हाथ काट डाला जिसमें उसने कुल्हाड़ा पकड़ रखा था। हाथ कटते ही खून का एक ऊंचा फवारा उछला और कुल्हाड़ा बहुत से देहों को जख्मी करता हुआ काफी दूर जा गिरा। अनकरीम का अफरीद का मातहत बुरी तरह चिल्लाया, जमीन पर दड़म से गिरा और कहने लगा, ऐ आदमजाद, जल्दी से मेरी गर्दन उड़ा दे ताकि इस तकलीफ से निजात पाऊं। अमीर हमजा ने कहकर लगाया और बोले, अब मैं इस फरेब में कभी ना आऊंगा, पत्थर से अपना सर टकराओ और मर जाओ। देव ने दूसरा वार करने की बड़ी इल्तजा की, लेकिन अमीर हमजा को हजरत हिजर की नसीहत याद थी, इसे चुपचाप अपनी जगह खड़े रहे। आखिर देव ने एक पत्थर से अपना सर टकराया, उसकी खोपड़ी पाश पाश हो गई और उसी वक्त मर गया। ये तमाशा देखकर अफरीद के गुस्से की इंतहा न रही। उसने देवों को हुक्म दिया कि इस आदमजात पर टूट पड़ो और इसकी टिक्का बोटी कर डालो। चारों तरफ से देव अमीर हमजा पर झपटे, लेकिन वो जरा न घबराए। अब उन्होंने बेतहाशा तीर बरसाने शुरू किए, कोई तीर हाल ही न गए और देखते देखते बाग में हर तरफ उनकी नदियां बह निकली। बेशुमार देव मारे गए और अक्सर भाग निकले। खुद अफरीद देव ने भी बड़ी मुश्किल से अपनी जान बचाई। अनकरीब अफरीद यहां से सीधा अपने महल में गया और एक बूढ़े देव को बुलाया जो हजरत सुलेमान अलैहिस्सलाम के जमाने का था। उसे सारा हाल कहा। बूढ़ा देव चंद लम्हे खामोश रहा, फिर हाथ बांध कर कहने लगा, ऐ बादशाह, इस आदमजात को मारना किसी देव के बस में नहीं। मैंने हजरत सुलेमान से सुना था कि आखिरी जमाने में एक आदमजात जिसका नाम हमजा होगा इंसानों की दुनिया से निकलकर को काक में आएगा। इसकी तलवार और तीरों से 1000 देव मारे जाएंगे और तू खुद भी उसी के हाथों मौत के घाट उतरेगा। ऐसा मालूम होता है कि ये वही आदमजात है। इस सुनकर अफरीद टैक्स में आ गया। सोचे समझे बगैर उसने एक बड़ा सा पत्थर उठाया और बूढ़े देव के सर पर दे मारा। वो बेचारा मुंह से आवाज निकाले बगैर फौरन मर गया। उधर अमीर हमजा भी अफरीद की तलाश में निकले। रास्ते में बहुत से देवों ने उनका रास्ता रोकने की कोशिश की, लेकिन उन्होंने सबको काट कर डाल दिया। इसके बाद देवों में भगदड़ मच गई और अपनी जान बचाने के लिए पहाड़ों और वीरानों की तरफ भाग निकले। अफरीद देव का महल आसमान से बातें करता था और उसकी सबसे ऊंची छत पर एक आलिशान मीनार बना हुआ था। अफरीद डर के मारे इस मीनार के अंदर जा चुका और अंदर दाखिल होने के तमाम रास्ते बंद कर दिए। फिर उसने जादू के जोर से बड़े बड़े वजनी पत्थर अमीर हमजा के ऊपर फेंकने शुरू किए, मगर हमजा का बाल भी वीका न हुआ और वह महल के अंदर घुसने का रास्ता तलाश करने लगे। अचानक परियों का एक गिरोह हाजिर हुआ। उन्होंने अमीर हमजा को सलाम किया और आसमान परी की जानिब से शुक्रिया अदा करते हुए कहने लगी, ऐ अमीर, इस महल में दाखिल होने की सूरत इसके सिवा और कुछ नहीं कि आप अपनी तलवार से दाएं बाएं में थोड़ा सा दाएं हाथ में थोड़ा सा शिगाफ दें, फिर इस खून पर इसमें आजम पढ़कर महल के दरवाजों पर छिड़क दें। फौरन सब दरवाजे खुल जाएंगे। امیر نے جلدی سے بائیں ہاتھ میں شگاف دیا، سرخ خون ابل پڑا. انہوں نے اسم اعظم پڑھ کر اس خون پر دم کیا اور افرید کے محل کے دروازوں پر چھڑک دیا. یوں محسوس ہوا جیسے ایک زبردست زلزلہ آ گیا ہو. زمین تھر تھر کانپنے لگی، پہاڑوں میں دراریں پڑ گئیں، درخت زمین پر جھک گئے اور آسمان کا رنگ گہرا سرخ ہو گیا. پھر آندھی کے آثار دکھائی دیے، شور اتنا تھا کہ کانوں کے پردے پھٹنے لگے. یہ کہہ کر میر حمزہ نے دیکھا کہ محل کے دروازے کھل گئے ہیں اور ان سے بے شمار دیو نکل کر فضا میں اڑے ہیں. ان کی شکلیں بڑی ڈراؤنی تھیں، ان کے رنگ بھی الگ الگ تھے، کوئی پیلا، کوئی نیلا اور کوئی کالا. سرخ رنگ کے دیو بھی بہت تھے. افرید نے جب امیر حمزہ کو محل کے اندر داخل ہوتے دیکھا تو بہت گھبرایا. وہاں سے بھاگنا چاہتا تھا مگر حمزہ نے اسے بھاگنے کی مہلت نہ دی اور راستہ روک لیا. تنگ آ کر افرید نے لڑنا شروع کر دیا اور اس بہادری سے لڑا کہ امیر حمزہ کے دل سے بھی آفرین نکلی. مگر دو گھنٹے کی لگاتار لڑائی کے باوجود افرید دیو امیر حمزہ پر فتح نہ پا سکا. آخر انہوں نے اپنی تلوار اس کے سینے میں گھونپ دی. اسی وقت وہ زمین پر گرا اور تڑپنے لگا. پھر اس نے کہا، اے حمزہ، ایک وار اور کر تاکہ میری جان جلد جسم سے نکلے. ایسا کام مجھ سے نہ ہوگا. امیر حمزہ نے ہنس کر کہا، وہ دیکھو ایک بڑا سا پتھر تمہارے قریب ہی پڑا ہے، اسے اپنا سر ٹکراؤ اور مر جاؤ. یہ سن کر افرید مایوس ہوا اور آخر کار اسی پتھر سے سر ٹکرا کر مر گیا. افرید کے مرتے ہی آسمان ایک دم تاریک ہو گیا. بڑی خوفناک آندھی آئی اور محل ہوش پتے کی طرح کانپنے لگا. عین اسی وقت 10,000 پریاں نمودار ہوئی اور ان کے آتے ہی یہ آندھی دور ہو گئی. تمام پریوں نے میر حمزہ کے قدموں پر سر رکھ کر ان کا شکریہ ادا کیا اور طرح طرح کی نعمتیں اور میوے ان کے سامنے رکھ دیے. امیر حمزہ نے جی بھر کر یہ میوے کھائے اور جواہرات کے بنے ہوئے پایوں پر لذیذ شربت پیا. امیر حمزہ نے آسمان پری کو اس کی سلطنت سونپی. تمام دیوں سے وعدہ لیا کہ وہ آئندہ بغاوت نہ کریں گے اور آسمان پری کا حکم مانیں گے. اس کے بعد انہوں نے آسمان پری کے وزیر سلاسل سے کہا کہ کوکاف میں ہمارے آنے کا مقصد پورا ہو چکا، اب تم ہمیں فوراً مکے پہنچا دو کیونکہ ہمیں اپنے دوستوں کو دیکھے ہوئے بہت دن گزر گئے ہیں، ہمیں ان کی یاد ستا رہی ہے. وزیر سلاسل نے ہاتھ باندھ کر ادب سے غرض کی، حضور کا ارشاد سر آنکھوں پر، ہماری خواہش تو یہ تھی کہ آپ کچھ دن اور کوکاف میں قیام فرماتے مگر ہماری اتنی مجال نہیں کہ زور دیکھ کر آپ کو روک سکیں. ہماری طرف سے صرف اتنی درخواست ہے کہ کبھی کبھی ہمیں ملاقات کا موقع عطا فرماتے رہا کریں. بے شک جب تمہارا جی چاہے یاد کر لینا، ہم اسی وقت آ جائیں گے، امیر حمزہ نے کہا. تب سلاسل نے بہت سے دیہوں کو طلب کیا اور ان سے پوچھا کہ امیر حمزہ کو کتنے عرصے میں ملک کر پہنچاؤ گے. کسی نے کہا 3 دن اور کسی نے کہا 2 دن. آخر میں ایک کالے دیو نے گردن جھکا کر کہا، حضور، یہ غلام آپ کو 1 دن کے اندر اندر مکے پہنچا دے گا. یہ سن کر وزیر سلاسل نے اسی دیو کو حکم دیا کہ امیر حمزہ کو حفاظت سے مکے پہنچاؤ. اسی وقت امیر حمزہ پریوں سے رخصت ہوئے. آخر میں آسمان پری نے روتے ہوئے ان کے پیروں کو چوما اور کہا، حضور، یہ ہماری خوش نصیبی ہے کہ آپ دنیا سے یہاں تشریف لائے اور ہمارے دشمنوں کو جہنم رسید کیا. ہمارا رواں آپ کا احسان مند ہے. جی چاہتا ہے کہ آپ کی خدمت میں ایک عجیب تحفہ پیش کروں. یہ کہہ کر آسمان پری امیر حمزہ کو اپنے ساتھ محل میں لے گئی اور خزانے کے پاس لے جا کر کہنے لگی، آپ اس میں سے جو کچھ پسند فرمائیں ہم جان و دل سے سے آپ کی خدمت میں پیش کرنے کو حاضر ہیں. امیر حمزہ نے حیرت سے اس عظیم خزانے کو دیکھا. سونے چاندی اور ہیرے جواہرات کے انبار چاروں طرف لگے ہوئے تھے. ایک خوبصورت صندوق کے اندر ایک کوڑا اور ایک ٹوپی رکھی تھی. امیر نے آسمان پری سے پوچھا، اس کوڑے اور ٹوپی کو اس خزانے میں کیا کام؟ جناب، یہ کوڑا اور ٹوپی ہمارے بادشاہ اور پیغمبر حضرت سلیمان کی ہے. حضرت سلیمان جب دیہوں پر خفا ہوتے تھے تو اس کوڑے سے مارتے تھے، اور جب دیہوں کو غصے میں دیکھتے تو یہ ٹوپی پہن کر ان کی نظروں سے غائب ہو جاتے تھے. یہ سن کر امیر حمزہ خوش ہوئے اور دل میں کہنے لگے کہ اگر یہ ٹوپی اور کوڑا ہاتھ آ جائے تو خوب ہو. کوڑا میرے کام آئے گا اور ٹوپی عمرو یار کو دے دوں گا. انہوں نے کہا، کیا یہ دونوں چیزیں میں لے سکتا ہوں؟ حضور، یہ سب کچھ آپ ہی کا ہے، ہم غلاموں سے پوچھنے کی کیا ضرورت؟ وزیر سلاسل نے کہا، اور وہ صندوق خزانے سے نکال کر امیر حمزہ کے سپورٹ کر دیا. پھر اس نے ایک سجا سجایا اڑن کھٹولا منگوایا. امیر حمزہ سب کا سلام لیتے ہوئے اس کھٹولے میں بیٹھے. کالے دیو نے کھٹولے کو اپنے سر پر اٹھایا اور اڑا، چند لمحوں میں تارا بن گیا. امیر حمزہ اس کی یہ زبردست رفتار دیکھ کر خوش ہوئے اور کہنے لگے، اے کالے دیو، ہم تجھے اپنے ملک میں پہنچ کر انعام دیں گے. دوپہر ہوئی تو امیر حمزہ کو نیند نے ستایا. نیچے جھانک کر دیکھا تو ان کا اڑن کھٹولا ایک حسین اور سرسبز زمین سے گزر رہا تھا. کالے دیو سے کہنے لگے، اے دیو، उड़न खटोले को जल नीचे उतार, हमें एक पुरफिजा बाग दिखाई दिया है। हम चाहते हैं कि थोड़ी देर इस बाग में आराम करें। काला देव ये सुनकर हैरान हुआ, अदब से बोला, जनाब ये इलाका अफरीद के जालिम बेटे हरना देव का है, आप यहाँ ना उतरे वरना किसी आफत में फंस जाएंगे। अमीर हमजा ने काले देव का कहना ना माना, मजबूर होकर उसने उड़न खटोला एक बाग में उतारा। अमीर हमजा ने सर पर टोपी ओढ़ी और बाग की सैर करने लगे, फिर एक नहर के किनारे लेटकर बेखबर सो गए। काला देव बेहद खौफजदा था, वो उड़न खटोले के पास बैठा रहा। फिर उठकर अमीर हमजा की तलाश में निकला, मगर उन्हें कहीं न पाया, और पाता भी कैसे, वो तो सलमानी टोपी ओढ़े सो रहे थे। मायूस होकर काला देव वापस उड़न खटोले के पास आए और वहीं बैठ गए। इत्तेफाक की बात के वो बाग हरना देव के महल का था और वो यहाँ अक्सर सैर करने आता था। इसी रोज वो कई देवों को लेकर बाग में आया। क्या देखता है कि काले रंग का एक देव बाग में उड़न खटोले के पास बैठा है। हरना देव के आदमी ने काले देव को पकड़ लिया और उसे पूछा कि तू कौन है, कहाँ से आया है और ये उड़न खटोला किधर ले जा रहा है। पहले तो देव ने झूठ सच बोलकर उन्हें टालने की कोशिश की, मगर हरना देव बहुत होशियार और चालाक था। वह समझ गया कि काले देव कुछ छुपाने की फिक्र में है। उसने अपने गुलामों को हुक्म दिया कि काले देव की तबीयत साफ करें। बेचारे देव ने बड़ी मिन्नत समाजत की और बेहद गिड़गिड़ाया, मगर उन्होंने एक तरह सुनी और उसे इस कदर पीटा कि वो लहूलुहान हो गया। कहते हैं कि मार के आगे बड़े बड़े भूत भी भाग जाते हैं। काला देव कहाँ तक बर्दाश्त करता है। उसने सब कुछ उगल दिया कि उड़न खटोला अब के एक बहादुर नौजवान अमीर हमजा का है। उसने उन गरीब देव को मार दिया है, उसने अफरीद देव को मार दिया है। शहरिस्तान जरिए की हुकूमत आसमान परी को वापस दिला दी है और अब अपने वतन जा रहे हैं। ये सुनकर हरना देव के गुस्से की इंतहा न रही। हमने बाप के मारे जाने की खबर सुनकर वो आपे से बाहर हो गया। उसकी आंखों से खून बरसने लगा और मुंह से झाके छींटे उड़े। उसने गरज कर कहा, वो आदमजात कहाँ है। वो बाग की सैर करने गया है, काले देव ने जवाब दिया। उसे फौरन तलाश करके हमारे हुजूर में हाजिर किया जाए, हरना देव ने तैसे कांपते हुए कहा। ये हुक्म सुनते ही उसके तमाम गुलाम अमीर हमजा की तलाश में निकले और बाग का चप्पा चप्पा छान मारा, लेकिन वो कहीं ना दिखाई दिया। वो तो मजे से सुलेमानी टोपी ओढ़े नहर के किनारे सो रहे थे। जब ये गुलाम नाकाम वापस आए और उन्होंने हरना देव से कहा कि आदमजात कहीं नहीं मिला, तो उसके गजब की इंतहा न रही। उसने तलवार निकाली और काले देव का सर उड़ा दिया, फिर उड़न खटोला तोड़ा और उसके बाद अपने दो जबरदस्त गुलामों को हुक्म दिया कि उड़न खटोले के पास किसी झाड़ी में छुप जाए और वो आदमजात जो ही इधर आए उसे गिरफ्तार करके मेरे महल में कैद कर दे। फिर हरना देव ने अपने लश्कर को तैयार होने का हुक्म दिया। वो शहरिस्तान जरी पर हमला करना चाहता था। हरना देव के लश्कर पर कोई 200,000 खूंखार देव शामिल थे। आंधी और तूफान की तरह अजीम लश्कर शहरिस्तान जरी की जानिब रवाना हुआ। वहां आसमान पर ही और उसके साथियों को खबर भी ना थी कि कैसी खौफनाक बला उनके महल पर नाजिल होने वाली है। वहां तो जश्न मनाए जा रहे थे। यकायक आसमान का रंग काला हो गया, फिर ऐसे जबरदस्त लर्जा के परियां इधर उधर भागने लगी। हरना देव का लश्कर अब शहरिस्तान जरी के ऊपर प्रवास कर रहा था। फिर परियों ने हमलावर देवों को देख लिया, मगर अब भागने की गुंजाइश न थी। हरना देव ने खून की नदियां बहा दी, आसमान परी को लोहे की जंजीरों में जकड़कर एक ऊंधे कुएं में फेंक दिया। और शहरिस्तान जरीन पर कब्जा जमा लिया। अब अमीर हमजा का हाल सुनिए। शाम के वक्त उनकी आंख खुली तो जल्दी जल्दी नहर में हाथ मुंह धोकर उड़न खटोले की तरफ चले। उन्होंने अपनी टोपी इस वक्त सर से उतार दी थी। जब वो इस जगह पहुंचे तो क्या देखते हैं कि काले देव की गर्दन तन से अलग होकर दूर पड़ी है और उड़न खटोला भी टूटा हुआ है। अमीर हमजा अभी कुछ फैसला करने भी ना पाए थे कि झाड़ियों में दुबके हुए दो देव उन पर आन पड़े और उन्होंने अमीर को काबू में करने की कोशिश की, लेकिन अमीर की उदारदार ताकत के सामने इन देवों की कोई पेश न गई। हमजा ने एक एक करके दोनों देवों की उनको जमीन पर दे मारा और हंजर निकालकर चाहा कि इनकी गर्दने अलग कर लें कि वो दोनों अमान अमान कहकर चिल्लाए। अमीर हमजा ने उनसे कहा, तुम्हें इस शर्त पर अमान दी जाती है कि सारा हाल सच सच कह सुनो। तब इन देवों ने सारा किस्सा सुनाया। अमीर हमजा बेहद गमगीन हुए। अब वो जल्द से जल्द शहरिस्तान जरी पहुंचना चाहते थे, लेकिन उड़न खटोला टूट चुका था और उसे ले जाने वाला काला देव भी मरा पड़ा था। आखिर उन्होंने इन देवों से कहा, देखो तुम मुझे फौरन शहरिस्तान जरी ले चलो, मैं तुम्हें बहुत सारे इनाम इकराम दूंगा, और अगर तुमने इनकार किया तो कसम है पैदा करने वाली की कि अभी तुम्हारी गर्दने इस हंजर से उड़ा दूंगा। अमीर हमजा का जलाल और उनके हंजर की चमक देखकर दोनों देवों की सिटी गुम हो गई। रोते हुए उनके कदमों पर गिरे और कहने लगे, ऐ आदमजात, तू हमसे ज्यादा ताकतवर है, हम पर तरस खा और हमारी जान बख्श दे, हम तुझे एक आन में چرستان زنی پہنچا دیتے ہیں، مگر ہم شہر میں نہ جائیں گے۔ اگر حنا دیو کے کسی غلام نے ہمیں وہاں دیکھ لیا تو وہ ہمیں ہرگز زندہ نہ چھوڑے گا۔ اور ضمیر حمزہ کو یوں کو دونوں دیو ایک دوسرے اڑن کھٹولے پر سوار کرا کے شہرستان زری کی جانب ہوا کی رفتار سے روانہ ہوئے، اور دم بھر میں انہوں نے اپنے سوار کو شہر کے نزدیک پہنچا دیا۔ تب امیر نے انہیں انعام دے کر رخصت کیا اور خود وہاں سے پیدل آگے بڑھے۔ کچھ فاصلے پر ایک بہت بڑا دریا تھا جس کا پانی جوش مارتا تھا، اور اس کی لہریں آپس میں جب ٹکراتی تو نہایت خوفناک آواز پیدا کرتی تھی۔ اس دریا کو دیکھ کر امیر کو خدا کی قدرت یاد آ گئی۔ دریا کیا تھا؟ سمندر تھا جس کا دوسرا کنارہ دکھائی نہ دیتا تھا۔ دور دور تک کسی کشتی یا جہاز کے آثار بھی نظر نہ آتے تھے۔ امیر سخت پریشان تھے کہ دریا کیوں کر پار کریں۔ آئے جنگل میں جا کر ایک درخت کاٹا اور اس کے تنے کو کھوکھلا کر کے کشتی بنائی، پھر اس کشتی کے سر پر اٹھا کر دریا تک لائے اور پانی میں ڈال دیا۔ دریا کا دوسرا کنارہ آنکھوں سے اوجھل تھا اور معلوم نہیں تھا کہ کتنی دور ہے، اس لیے امیر حمزہ نے جنگلی پھل میوے اور میٹھا پانی کشتی میں بھر لیا تھا تاکہ راستے میں کام آئے۔ اس کے بعد وہ اللہ کا نام لے کر کشتی میں بیٹھے اور اسے لہروں کے رحم و کرم پر چھوڑ دیا۔ کشتی ہوا کے سہارے موجوں سے لڑتی بھڑتی ایک نامعلوم منزل کی جانب تیزی سے چلی جا رہی تھی۔ کئی دن گزر گئے، سورج نہ جانے کتنی مرتبہ ڈوبا اور کتنی مرتبہ نکلا، مگر دوسرا کنارہ دکھائی نہ دیا۔ آخر ایک دن پھل میوے اور میٹھے پانی کا ذخیرہ بھی ختم ہو گیا۔ امیر اب بھوکے پیاسے سفر کر رہے تھے اور کشتی کہیں رکنے کا نام نہ لیتی تھی۔ بہت دن اسی طرح گزر گئے، ان کا گزارا اب دریا کے کھارے پانی پر تھا۔ ایک دو بار انہوں نے ہمت کر کے مچھلیاں بھی پکڑی، انہیں سورج کی تیز دھوپ میں بھونا اور پیٹ کی آگ بجھائی۔ سفر کی 40ویں روز جبکہ امیر حمزہ کمزوری اور تھکن کے باعث کشتی کے اندر بے ہوش سے پڑے تھے، پھر لہروں نے کشتی کو چھال کر دوسرے کنارے پر ڈال دیا۔ اس وقت امیر ہوش میں آئے اور کشتی سے نکل کر کنارے پر قدم رکھا، لیکن قدم رکھتے ہی انہیں یوں محسوس ہوا جیسے کوئی اندیکھی طاقت انہیں زمین کے اندر گھسیٹنے کی کوشش کر رہی ہے۔ انہوں نے پوری طاقت لگا کر اپنی آنکھ کو زمین سے باہر نکالنا چاہا، مگر زمین نے انہیں اپنی طرف کھینچا اور وہ گھٹنے گھٹنے اندر گھس گئے۔ اصل میں یہاں کی زمین دلدلی تھی، اور دلدل میں کوئی آدمی پھنس جائے اور آزاد ہونے کی کوشش کرے تو اور اندر گھنستا چلا جاتا ہے۔ امیر حمزہ نے اپنے آپ کو قدرت کے رحم و کرم پر چھوڑ دیا اور خدا سے دعا کرنے لگے کہ یا الہی میں طرح ہتا کار بندہ ہوں، مجھ پر کرم فرما اور اس آفت سے نجات دلا۔ ادھر تو امیر یہ دعا کر رہے تھے اور ادھر آسمان پر ہی کئی پریاں اپنی شہزادی کی تلاش میں اس اندھے کنویں تک جا پہنچی جس کنویں میں حنا دیو نے آسمان پری کو قید کیا تھا۔ ان پریوں کے ساتھ سلاسل وزیر بھی تھا، اس نے تھوڑی دیر کی کوشش کے بعد آسمان پری کو کنویں سے نکالا اور زنجیروں سے آزاد کیا۔ اس کے بعد آسمان پری نے وزیر سلاسل سے کہا، اپنے علم کے ذریعے معلوم کرو کہ امیر حمزہ اپنے ملک واپس گئے یا نہیں۔ تب وزیر سلاسل نے علم نجوم سے حساب لگایا اور حیران ہو کر بولا، اے شہزادی، امیر حمزہ اس وقت سخت آفت میں ہے، کالا دیو مارا جا چکا ہے اور اسے حنا دیو نے قتل کیا ہے۔ امیر حمزہ شہرستان زرین کی جانب واپس آتے ہوئے دریا کے کنارے دلدل میں پھنس گئے، اور اگر فوراً ان کی مدد نہ کی گئی تو یہ خوفناک دلدل انہیں نگل جائے گی۔ آسمان پری نے اس وقت اپنے وفادار پریوں کو حکم دیا کہ فوراً دریا پر جاؤ اور امیر حمزہ کو اس آفت سے چھڑاؤ۔ پریاں اڑ کر دریا پر پہنچی اور امیر حمزہ کو دلدل سے نکالا، پھر انہیں حنا دیو کے حملے کا تمام قصہ سنایا۔ حمزہ نے انہیں تسلی دی اور کہا، گھبراؤ مت، خدا نے چاہا تو میں حنا دیو کو بھی جہنم نصیب کر دوں گا۔ دریا کے پاک صاف پانی میں نہانے کے بعد امیر حمزہ ان پریوں کی مدد سے شہرستان زنی کے اس مقام پر پہنچے جہاں آسمان پری اور وزیر سلاسل کھڑے تھے۔ جو ہی انہوں نے امیر حمزہ کی صورت دیکھی، دوڑ کر ان کے قدموں پر سر رکھ دیا اور فریاد کرنے لگے۔ امیر نے انہیں دلاسہ دیا اور کہا، ذرا صبر کرو اور تماشا دیکھو کہ میں حنا دیو اور اس کی فوج کا کیا حشر کرتا ہوں۔ تب وہ ان سے رخصت ہو کر شہر کے اندر گئے، دیکھا کہ کوچا اور بازار اجڑے ہوئے ہیں، دیو نے جگہ جگہ آگ لگا دی ہے، پریوں کی بے شمار لاشیں باغوں اور میدانوں میں پڑی تھیں اور ہر طرف کالے کالے اور سرخ سرخ دیو گھوم رہے تھے۔ امیر حمزہ اس وقت سلیمانی ٹوپی اوڑھے ہوئے تھے، اس لیے کوئی دیو انہیں دیکھ نہیں سکا۔ امیر حمزہ پھرتے پھراتے اس محل کی طرف آنے کے لیے جس میں آسمان پری رہتی تھی۔ یہاں آ کر انہوں نے اپنے سر پر سے ٹوپی اتاری اور ایسا نعرہ مارا کہ زمین کانپ اٹھی۔ حنا دیو اس وقت محل میں پڑا ہراٹے لیتا تھا، نعرے کی آواز سن کر اٹھا اور تھر تھر کانپنے لگا۔ پھر اپنے ایک وزیر سے پوچھنے لگا، یہ خوفناک آواز کیسی تھی؟ کیا کہیں زلزلہ آیا ہے؟ وزیر ابھی جواب دینے نہ پایا تھا کہ محل کے باہر بے پناہ شور و غل مچا اور دیو زور زور سے یوں چیخنے لگے جیسے کسی ناگہانی آفت میں گھر گئے ہوں. تب دیو ہرنا دیو اور اس کے وزیروں نے محل کی کھڑکی سے جھانک کر دیکھا اور سب حیران ہو کر ایک دوسرے کی شکل دیکھنے لگے. پھر ہرنا دیو حلق پھاڑ کر چلایا اور اپنے غلاموں کو حکم دیتے ہوئے کہا اس آدمزاد کو فوراً پکڑ کر ہمارے پاس لاؤ. لیکن اتنی ہی دیر میں وہ آدمزاد ہرنا دیو کے کئی ہزار غلاموں اور لشکریوں کو اپنی تلواروں کی مدد سے جہنم میں پہنچا چکا تھا. امیر حمزہ دشمنوں سے لڑتے بھیڑتے محل کے اندر گھس گئے. یہاں انہوں نے 24 من وزنی لوہے کا ایک گرز دیکھا جسے ہرنا دیو کے سوا کوئی اور دیو اٹھانے کی طاقت نہ رکھتا تھا. امیر حمزہ نے اپنی دونوں تلواریں میان میں رکھی اور گرز اٹھا لیا. دیو نے جب دیکھا کہ یہ گرز آدمزاد نے یوں اٹھا لیا جیسے کوئی معمولی چیز ہو تو وہ سمجھے کہ اس کا مقابلہ کرنا آسان نہیں ہے. آدمزاد قوت میں ہم سے بہت آگے ہے. یہ سوچ کر دیو نے امان طلب کی اور کہنے لگے اے آدمزاد ہم حضرت سلیمان کی قسم کھا کر کہتے ہیں کہ تیرے مقابلے میں نہ آئیں گے. ہم آج سے تیری غلامی قبول کرتے ہیں. ہم نے تم سب کو امان دی. امیر حمزہ نے کہا اب ہم تمہیں حکم دیتے ہیں کہ ہرنا دیو اور اس کے ساتھیوں کو گرفتار کر کے ہمارے پاس لے آؤ. یہ سنتے ہی دیو کا ایک گروہ محل میں گھس گیا اور زبردست جنگ کے بعد ہرنا دیو کو گرفتار کر لیا. اسے امیر حمزہ کے سامنے لایا تب وہ ان کے قدموں پر گرا. اپنے قصور کی معافی مانگ چاہی. وعدہ کیا کہ آئندہ بغاوت کا خیال بھی دل میں نہ لائے گا اور آسمانی پر کے حکم خوشی خوشی مانے گا. یہ وعدہ لے کر امیر حمزہ نے ہرنا دیو اور اس کے ساتھیوں کو آزاد کیا. اس کے بعد کئی دن تک امیر حمزہ پریوں کے مہمان رہے. آسمان پر نے سوچا کہ ایسے بہادر نوجوان کا واپس اپنے ملک جانا ٹھیک نہیں. اسے کسی نہ کسی طرح یہیں روک لینا چاہیے. اس نے فیصلہ کیا کہ وہ امیر حمزہ سے شادی کر لے گی. جس روز آسمان پری نے ارادہ کیا اسی روز وہ امیر حمزہ سے ملنے گئی. دیکھا کہ وہ بیٹھے زار رو رہے ہیں. آسمان پری انہیں روتے دیکھ کر حیران ہوئی اور پوچھنے لگی ہے امیر تم پر خدا کی رحمت ہو روتے کیوں ہو؟ کیا کسی نے کوئی رنج پہنچایا ہے؟ نہیں مجھے کسی نے رنج نہیں پہنچایا. امیر حمزہ نے جواب دیا میں تو اپنی قسمت کو روتا ہوں کہ یاروں اور دوستوں سے بچھڑ گئے اور نہ جانے میرے غیر حاضری میں شہزادی مہر نگار پر کیا بیت رہی ہوگی. اے امیر شہزادی مہر نگار کون ہے؟ آسمان پری نے پوچھا. وہ شہنشاہ نوشیروان کی بیٹی ہے اور بادشاہ نے اپنی بیٹی کی شادی مجھ سے کر دی ہے. یہ سن کر آسمان پری کے دل میں حسد اور غصے کی آگ بھڑک اٹھی. اسی وقت اپنے دیو کو بلا کر حکم دیا کہ آدمزاد کو گرفتار کر کے قید خانے میں ڈال دو. یہ حکم سن کر امیر حمزہ حیران ہوئے. پھر ہنس کر کہنے لگے اے بے وقوف معلوم ہوتا ہے تیری شامت آئی ہے. کیا تو جانتی نہیں میں دیو کے قابو میں آنے والا نہیں ہوں بلکہ میں ان کو حکم دوں تو وہ تجھے ایک آن میں ہلاک کر دیں. تب آسمان پری کے چہرے کا رنگ لال بھبھبا ہو گیا. اپنی کمر سے باندھا ہوا ہنجر کھول کر امیر حمزہ پر جھپٹی اور وار کرنا چاہتی تھی کہ امیر نے ہاتھ بڑھا کر اس کی کلائی پکڑی اور ہنجر چھین کر دور پھینک دیا. پھر دیو سے کہا کہ اسے لے جاؤ اور پر کاٹ کر قلعے کی فصیل سے نیچے گرا دو. دیو کی کیا مجال تھی کہ امیر حمزہ کو حکم نہ مانتے. آنند فانند انہوں نے آسمان پری کو پکڑ کر اس کے پر کاٹے اور فصیل سے نیچے گرانے کو لے چلے. عین اسی وقت وزیر سلاسل اور آسمان پری کی بہن عذرا پری وہاں پہنچی. انہوں نے یہ ماجرا دیکھا تو دوڑ کر امیر حمزہ کے پیروں پر گری اور کہا کہ آسمان پری کے لیے یہی سزا کافی ہے کہ اس کے پر کاٹ دیے گئے. اب اس کی جان بخشی کی جائے. امیر نے عذرا پری کی درخواست قبول کی اور دیو کو حکم دیا کہ آسمان پری کو رہا کر دیا جائے. پھر انہوں نے تخت شاہی عذرا پری کے حوالے کیا اور خود وہاں سے رخصت ہونے کی تیاریاں کرنے لگے. ان کے دل پر ان پریوں کی بے وفائی اور احسان فراموشی کا بڑا اثر تھا. اب وہ کسی قیمت پر بھی کوکاف میں رہنے کے لیے تیار نہ تھے. عذرا پری نے ان سے کہا کہ ہم اڑن کھٹولے کے ذریعے پلک جھپکتے آپ کو ملک اور پہنچائے دیتے ہیں. مگر امیر حمزہ نے ان کی کوئی بات نہ سنی اور کہا کہ میں تمہارے اڑن کھٹولے سے زیادہ اپنی خدا کی مدد اور سہارے پر بھروسہ کرتا ہوں. خدا چاہے گا تو ہمیں کسی نہ کسی طرح اپنے ملک میں پہنچا دے گا. یہ کہہ کر انہوں نے ان سب کو آہوزاری کرتے ہوئے چھوڑا اور خود شہرستان زرعی سے نکل کر جنگل کی جانب چل دیے. اشکر دیوزار. امیر حمزہ کے نصیب میں ابھی اور پریشانیاں اور مصیبتیں لکھی تھی اس لیے جنگل میں پھرتے پھراتے راستہ بھول گئے اور کئی مہینوں تک ادھر ادھر بھٹکتے پھرتے. اس دوران میں تن کے کپڑے پھٹ کر تار تار ہو گئے. جنگلی پھل اور پودے کھا کر اور دریا کا پانی پی کر صحت بھی بگڑ گئی اور چہرے کا نقشہ بھی ایسا بدلا کہ کوئی پہچان نہ سکتا تھا کہ امیر حمزہ ہیں. ایک دن جنگل میں چلے جاتے تھے کہ کسی دیونی کے رونے کی آواز کان میں آئی. غور سے سننے لگے تو حیران ہوئے. وہ دیونی روتی جاتی اور یہ کہتی جاتی کہ اے میرے پیدا کرنے والے حمزہ کو کہیں سے بھیج تاکہ وہ آئے اور میری مشکل آسان کرے. तब अमीर हमजा इस देवनी के करीब गए, देखा कि लकड़ी का एक बड़ा सा संदूक उसके आगे रखा है। सर पर हाक डाली और रोती है और अमीर हमजा को देखकर कहने लगी, आदमजाद तू कौन है और यहाँ किस लिए आया है? बेहतर यही कि अपनी जान सलामत लेकर भाग जाओ वरना कच्चा चबा जाऊंगी। अमीर हमजा ये सुनकर हंसे और कहा, ऐ बेवकूफ देवनी, तेरी क्या ताकत थी मुझे कच्चा चबाए? सुन ले कि मेरा नाम हमजा है और अभी तू खुदा से ये दुआ मांग रही थी कि हमजा को भेज, खुदा ने मुझे भेज दिया, अब बोल क्या चाहती है? दोनों झट उनके कदमों पर गिरी और अपनी आंखें उनके पैरों से रगड़ी और कहा, ऐ हमजा आफरीन है तुझ पर की क्या मौके से आया है, खुदा के वास्ते मेरे बेटे को इस संदूक से निकाल, तेरे बादशाह को इस संदूक में किसने बंद किया? तेरे बेटे को इस संदूक में किसने बंद किया? हमजा ने पूछा। हजरत सुलेमान अलैहिस्सलाम ने कैद किया था और फरमाया था कि कई सौ साल बाद मुल्क अरब से एक जवान हमजा नामी आएगा और वो तेरे बेटे को इस संदूक से निकालकर निशानी लेगा। बस ए अमीर, मैं इतनी सदियों से तेरी राह तकती हूँ। देवनी की जुबान ये कलमात सुने तो अमीर हमजा ने खुदा का नाम लेकर संदूक के कुफल को हाथ लगाया। हाथ लगाने तक कुफल खुद बहुत खुल गया। अमीर हमजा ने संदूक का ढकना उठाया, देखा उसमें एक देव पड़ा सोता है। उन्होंने देव को जगाया और आंखें मलते हुए उठा और कहने लगा, मुझे किसने जगाया? अभी थोड़ी ही देर हुई कि सोया था। फिर उसने अपनी माँ को देखा, उसे लिपट गया। धोनी ने अपने बेटे को सारा किस्सा सुनाया। तब वो देव अमीर के कदमों को चूमने लगा और बोला, आज से मैं आपका गुलाम हूँ, जो हुक्म देंगे बजा लाऊंगा, मुझे आदमियों की बस्ती में पहुंचा दो। अमीर ने कहा, बहुत बेहतर, आइए मेरी गर्दन पर सवार हो जाइए। देव ने अदब से गर्दन झुकाकर कहा, अभी चंद सातों में पहुंचा देता हूँ। अमीर उसकी गर्दन पर सवार हुए, वो वहां से आसमान की जान बुढ़ा। अमीर को बड़े बड़े मकान खिलौनों की माने दिखाई देने लगे और दरख्तों के जंगल नजर से गायब हो गए। दरिया एक पतली सी चमकती की तरह दिखाई दे रहे थे। तब इस देव ने अमीर हमजा से पूछा, ऐ अमीर नीचे देखो दुनिया कैसी नजर आती है, एक खूबसूरत कालीन की तरह। हमजा ने जवाब दिया। ये सुनकर देव ने अपनी रफ्तार और तेजी उससे भी ज्यादा ऊंचाई पर पहुंचा, फिर पूछा, ऐ अमीर अब दुनिया कैसी नजर आती है? बिल्कुल गोल, एक बड़े प्याले की तरह, हमजा ने जवाब दिया। ये कहे कि इस देव ने भयानक कहका लगाया और बोला, ऐ आदमजाद बोल, तुझे समुन्द्र में फेंकू या दरिया पर? यह सुनकर हमजा हैरान रह गए, दिल में सोचा कि ये देव बदी पर आमादा है, अगर पहाड़ कहूँ तो समुन्द्र में फेंकेगा, मुमकिन है पानी में गिरने से खुदा बच निकलने का कोई राह निकाल दे। सोचकर देव से कहने लगे, ओ मौजी मैं तुझसे नेकी की और तू इसका बदला ऐसे देना चाहता है? देव ने कहका लगाया और कहा, ऐ आदमजाद हमारे यहाँ यही रवाज है, बहुत खूब, अच्छा तुम मुझे किसी पहाड़ पर फेंक दे। हमजा ने कहा, हा 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 हा, मैं तुझे पहाड़ पर फेंकने की बजाय समुंदर में डालूंगा ताकि मछलियां तेरा गोश्त नोच कर खाएंगी। कहते ही देव ने झटके से अमीर हमजा को फिजा में फेंक दिया। उन्होंने खुदा को याद किया और आंखें बंद कर ली। एन उसी लम्हे हजर हजर फिजा में नमूदार हुए। उन्होंने हमजा को अपने हाथों में संभाला और नहायत आराम से समुन्दर में उतार दिया। लहरों ने उन्हें थोड़ी देर तक इधर उधर उछाला, फिर साहिल की जानब फेंक दिया। अमीर इस दौरान में बेहोश हो चुके थे। होश आया तो क्या देखा कि समुद्र के साहिल पर रेत में धंसे पड़े हैं। आसमान पर सूरज चमक रहा है और फिजा में बड़े बड़े बगले और दूसरे समुद्री परिंदे हजारों लाखों की तादाद में प्रवास कर रहे हैं।